बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हम गुफ्तगू करेंगे यौमुल अर्ज़ फ़लस्तीन और फ़लस्तीन के ताल्लुक से जारी साजिशों के ज़ेर उनवान। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। नाज़रीन, एतवार 30 मार्च को यौमुल अर्ज़ फ़लस्तीन की मुनासिबत से गर्ब उर्दून, गज़ा और मकबूज़ा फ़लस्तीन के सभी इलाकों में फ़लस्तीनियों ने मुजाहरे करके सहयोनी हुकूमत से अपनी नफरत का ऐलान किया और गस्प शुदा ज़मीनों की वापसी का मुतालबा किया। 30 मार्च 1976 को मकबूज़ा फ़लस्तीन के इलाकों को यहूदी आबादी के इलाकों में तब्दील करने की गासिब सहयोनी हुकूमत की साजिश के खिलाफ फ़लस्तीनी अवाम ने ज़बरदस्त मुजाहरा किया था। सहयोनी फौजियों ने मुजाहरीन पर हमला करके दसियों फ़लस्तीनियों को खाको खून में गलता कर दिया, जिसकी याद में हर साल 30 मार्च को यौमुल अर्ज़ मनाया जाता है। इस दिन फ़लस्तीनी अवाम मुजाहरे करके अपनी गस्प शुदा ज़मीनों की वापसी और अपने वतन से गासिब सहयोनियों का नाजायज़ कब्ज़ा ख़त्म किए जाने का मुतालबा दोहराते हैं। इस साल भी फलस्तीनी अवाम ने गासिब सहयोनी हुकूमत के खात्मे और सरजमीन फलस्तीन की आजादी तक अपनी तहरीक जारी रखने के ऐलान के साथ ही गासिब सहयोनी हुकूमत के साथ अमरीका की सालिसी में फलस्तीनी अथॉरिटी के नाम निहाद अमन मुजाकिरात फौरी तौर पर बंद किए जाने का मुतालबा किया। इसी मुनासबत से हिजबुल्लाह के सरबराह सैयद हसन नसरुल्लाह ने बैरूत में अपने एक खिताब में फलस्तीन को इस्लामी दुनिया के लिए अहम तरीन मसला करार दिया और उस साजिश की जानिब से खबरदार किया कि जिसके तहत बास ताकतें इस कोशिश में हैं कि इस्लामी दुनिया और मसले फलस्तीन को फरामोश कर दिया जाए। उधर इसराइली अखबार अहारुनूत ने एक रिपोर्ट में बताया है कि अमरीकी वजीर खारजा जॉन कैरी ने मसले फलस्तीन के हल के लिए एक फार्मूला तैयार किया है। आज के प्रोग्राम में हम इस फार्मूले के बारे में भी गुफ्तगू करेंगे और इसी के साथ ये समझने की कोशिश करेंगे कि क्या कोई अमरीकी ओहदेदार मसले फलस्तीन के हल के लिए कोई मुनसिफाना फार्मूला पेश कर सकता है। इस जिम्न में हम इख्तसार के साथ अब तक नाम निहाद अमन मुजाकिरात में अमरीका के किरदार का भी जायजा लेंगे और ये जानने की कोशिश करेंगे कि मरहूम यासिर अराफात के साथ होने वाले मुजाकिरात और ओस्लो मुआहदे से लेकर अब तक के किस मुआहदे और मुजाकिरात के किस दौर में अमरीका ने फलस्तीनियों को उनका हक दिलाने की कोशिश की है। इसी के साथ यौमुल अर्ज़ की अहमियत पर भी गुफ्तगू होगी और फलस्तीन के ताल्लुक से हिजबुल्लाह के सरबराह सैयद हसन नसरुल्लाह ने जिस साजिश की जानिब से खबरदार किया है उसका भी जायजा लिया जाएगा, मगर पहले हमारी रिपोर्ट।
फलस्तीन के अवाम और उनके साथ साथ दुनिया भर के हुर्रियत मनीष और इंसान दोस्त लोग हर साल 30 मार्च को यौमुल अर्ज़ फलस्तीन मनाते हैं। इस मौके पर मकबूजा और आजाद फलस्तीनी इलाकों के साथ साथ दुनिया भर में मुजाहरे और दीगर तकरीबात मुनक़िद की जाती हैं, जिसका मकसद इस बात की याद दहानी कराना है कि हम सरजमीन फलस्तीन को भूले नहीं हैं और उसकी आजादी के लिए हमारी खलिश कम नहीं हुई, बल्कि वक्त के साथ साथ इसमें इजाफा होता जा रहा है। इस साल भी 30 मार्च को पूरी सरजमीन फलस्तीन और शाम, लबनान, ईरान और पाकिस्तान में फलस्तीनियों और सरजमीन फलस्तीन के साथ यकजहती के इजहार के लिए यौमुल अर्ज़ मनाया गया, मुजाहरे किए गए और तस्वीरी नुमाइश का भी एहतमाम किया गया, जिसमें इस आलमी नाइंसाफी को उजागर करने की कोशिश की गई है जो पिछले 60 बरस से इस सरजमीन पर गासिबाना कब्जे की वजह से चली आ रही है। काबिल जिक्र है कि 30 मार्च 1976 को मकबूजा फलस्तीन में रहने वाले फलस्तीनियों ने शिमाली इलाके अल खलील पर गासिब सहयोनी हुकूमत की जानिब से यहूदी साजी के मंसूबे के तहत किए जाने वाले कब्जे के खिलाफ एहतजाज किया था, जिसे सहयोनी हुकूमत ने बुरी तरह से कुचल दिया था। सहयोनी हुकूमत के फौजियों ने बख्तरबंद गाड़ियों की मदद और हिमायत के जरिए फलस्तीनी गांव पर हमला कर दिया और इस गांव के निहत्ते और बेदिफा फलस्तीनियों को खाक खून में नहला दिया था। इस गांव पर सहयोनी हुकूमत के फौजियों के हमले के बाद से फलस्तीन में हर साल 30 मार्च को यौमुल अर्ज़ फलस्तीन मनाया जाता है। अलबत्ता 30 मार्च 1976 का वाकया फलस्तीनियों के खिलाफ इसराइल के जुल्म व सितम का महज एक हिस्सा है اور دنیا سرزمین فلسطین پر قبضے کے بعد سے فلسطینیوں کے خلاف اسرائیل کے مجرمانہ اور ظالمانہ اقدامات کا مسلسل مشاہدہ کرتی چلی آ رہی ہے۔ اسرائیل اپنے توسیع پسندانہ اہداف کو آگے بڑھانے کی غرض سے فلسطینیوں کا قتل عام، ان کی زمین ہتھیانے اور انہیں ان کے آبائی علاقوں سے بے دخل کرتا چلا آ رہا ہے، اور اس تمام تر ناانصافی اور مجرمانہ اقدامات میں اسے امریکہ اور بعض مغربی ملکوں کی کھلی حمایت حاصل ہے۔ اسرائیل چاہتا ہے کہ قتل و غارت گری اور رعب و وحشت پھیلا کر فلسطینیوں کو اپنی سرزمین کی آزادی کی جدوجہد سے دستبردار ہونے پر مجبور کر دیا جائے، لیکن یوم الارض پر ہونے والے مظاہروں اور احتجاجی اجتماع سے اس بات کا پتہ چلتا ہے کہ غاصب صہیونی حکومت کے ہولناک مظالم سے دنیا کی آگاہی میں اضافہ ہو رہا ہے اور اسرائیل کے خلاف عالمی نفرت و بیزاری دن بدن بڑھتی چلی جا رہی ہے۔
ناظرین، ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے ممتاز تجزیہ نگار شبیر رضوی اور دہلی اسٹوڈیو سے ہندوستانی کمیونسٹ پارٹی کے مرکزی رہنما اور سینئر تجزیہ نگار شمیم فیضی حصہ لیں گے، اور ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شامل کیا جائے گا پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر فاروق حسنات کو۔ تو چلتے ہیں لندن اسٹوڈیو، شبیر رضوی صاحب سے گفتگو کا آغاز کرتے ہیں۔ رضوی صاحب، السلام علیکم۔
وعلیکم السلام۔
جناب، یوم الارض فلسطین 1976 سے ہر سال 30 مارچ کو منایا جاتا ہے، اس کا ہدف اور مقصد کیا ہے؟
اسینشلی بیسک ہدف جو ہے کہ فلسطینیوں کو، یعنی کہ انٹرنیشنل لاء کے مطابق انہیں اجازت ہے کہ وہ اپنے ملک واپس پہنچ جائیں، یعنی کہ یہ ریفیوجیز پچھلے، یعنی کہ جب سے اسرائیل کی ایجاد ہوئی ہے 1948 میں، پچھلے 66 ایئرز سے دوسرے ممالک میں ریفیوجیز کی طرح رہ رہے ہیں، چاہے وہ سیریا میں ہو، لبنان میں ہو، جورڈن میں ہو، اور خود ود ان اسرائیل ان کی پوزیشن جو ہے ویک ہے۔ ویسٹ بینک کو کہا جاتا ہے کہ پیلسٹین اتھارٹی مینیج کر رہی ہے، اور غزہ کو جو ہے حماس۔ دنیا کو اچھی طرح پتا ہے کہ غزہ وہ ریجن ہے جہاں پر 1.5 ملین لوگ رہ رہے ہیں، اور اٹس لائک این اوپن پرزن، وہاں پر نہ سویچ کام کرتا ہے، نہ الیکٹریسٹی ٹھیک سے فراہم ہوتی ہے، نہ لوگوں کو غذا ہوتی ہے، نہ دوائیں، میڈیسن، ہر قسم کی دشواری ہیں۔ تو یہ وہ ایک موقع ملتا ہے سالانہ اور خصوصی طور پر ہر وقت کہ پیلسٹینین عوام جو بیرونی ممالک میں رہتے ہیں اور ود ان اسرائیل اور ویسٹ بینک اور غازہ میں، کہ وہ کنٹینیوسلی دنیا کو یہ بتاتے رہیں کہ فلسطینیوں کو ان کے ملک واپس پہنچنے کی اجازت ہو۔ اس وقت جو پروپیگنڈا کیا جا رہا ہے کہ 66 ایئرز ہو گئے ہیں اور جو ریفیوجیز ہیں وہ ہو سکتا ہے کہ تھرڈ جنریشن ریفیوجیز ہیں، تو وہ ایکچولی ریفیوجیز نہیں ہیں۔ اسرائیل اور اس کے حامی ممالک امریکہ، برٹن، فرانس اور یورپین یونین دنیا کو یہ بتانا چاہ رہے ہیں کہ جس ملک میں وہ رہ رہے ہیں وہاں کے باشندے بن جائے، مگر یقینی طور پر فلسطینی چاہتے ہیں کہ اپنے ملک واپس جائیں، اور جیسے میں نے شروع میں عرض کیا کہ یہ ان کا انٹرنیشنل لاء کے تحت اور یونائٹڈ نیشنز کے رولز اینڈ ریگولیشنز کی بنا پر انہیں حتماً اور 100% اجازت ہے کہ وہ اپنے ملک واپس پہنچ سکیں، بھلے اگلے 10 سال میں، 20 سال میں، 40 سال میں، جب بھی، یہ فرق نہیں پڑتا کہ وہ اپنے ملک سے کتنے بھی جنریشنز باہر رہیں۔ تو یہ ایک ہدف ہے۔ دوسرا یہ ہے کہ آبویسلی جو سچویشن، جس طرح سے اسرائیل ظلم کر رہا ہے، قتل عام کر رہا ہے، اکثر کہتے ہیں کہ حماس کیونکہ کچھ راکٹس لانچ کرتی ہے تو اس کی بنا پر ہم رسپانس کرتے ہیں، یہ کس طرح کا رسپانس ہے کہ جب ایک راکٹ کی بنا پر 100 لوگوں کو قتل کیا جاتا ہے، اور ہر قسم کی سینکشنز لگائی جا رہی ہیں، اور کیونکہ جب حماس نے پچھلے کچھ برس پہلے جب الیکشن جیتا تھا تو انہیں جو ہے وکٹری ہو گئی تھی، اور ڈیموکریٹک رولز کے تحت انہیں بالکل اجازت تھی کہ وہ پیلسٹینینز کے ریپرزینٹیٹو بن سکتے ہیں، مگر یورپ نے और यूरोपियन यूनियन ने और अमेरिका ने हमास को रेकग्नाइज नहीं किया, और इसी बिना पर जो है सिचुएशन ये डिवेलप हो गई है कि एक तरफ यू नो मिस्टर अब्बास पैलेस्टीन अथॉरिटी के सरबरा बने हुए हैं और दूसरी तरफ जो है हमास मैनेज कर रही है गाजा को। तो ये सिचुएशन नासाज है, ना सिर्फ नासाज है, यानी कि इस तरह की संगीन है कि किसी भी दानिश्वर लीडर ने, चाहे वो गांधी से लेकर मैंडेला तक, हर एक ने यही कहा है कि, और मैंडेला ने तो बहुत ही खूबसूरत तरीके से बात पेश की थी कि साउथ अफ्रीका की आजादी कंप्लीट नहीं हो सकती है जब तक फिलिस्तीनियों को जो है उनकी आजादी ना मिले। तो यानी कि यकीनी तौर पर ये वो अहम सिचुएशन है ग्लोबल पॉलिटिक्स के लिए, जब तक फिलिस्तीन का मसला हल नहीं होता, मिडल ईस्ट की सिचुएशन में कोई चेंज आने की यानी कि जराए दिखाई नहीं देते हैं।
बहुत बहुत शुक्रिया। और नाज़रीन, हमारे दिल्ली स्टूडियो में हिंदुस्तान के मुमताज सियासतदान और सीनियर तजिया निगाह शमीम फैजी साहब मौजूद हैं। फैजी साहब अस्सलाम वालेकुम। जी फैजी साहब, इस साल यौमुल अर्ज जिन हालात में मनाया गया है, उन्हें आप फलस्तीनियों के लिए कितना साजगार पाते हैं?
मैं समझता हूं कि जहां तक यौमुल अर्ज के मुजाहिरों न सिर्फ फलस्तीन में बल्कि दुनिया के दूसरे मुल्कों में जिस तरह से हुए, वो हौसला अफजा है। लेकिन मशरिक वुस्ता में जो हालात पैदा किए जा रहे हैं और ख़ास तौर से इतराब के मुल्कों में जिस तरह की ज़हनियत फरोग पा रही है, उसमें मुझे ऐसा लगता है कि अमरीकी इसराइली गठजोड़ किसी हद तक फ़लस्तीनी मसले को तारीख के सफ़ात से मिटाने की कोशिश में लगा हुआ है। मुजाहरे हुए, यौमुल अर्ज मनाया गया, ये सिर्फ इस बात की अलामत नहीं है कि फ़लस्तीनियों को अपने वतन वापस लौटने का हक हासिल है, बल्कि 30 मार्च 1976 में जो कुछ हुआ था उसे याद रखना चाहिए कि वो कोशिश थी कि इसराइल 1948 में जिन सरहदों पर कायम किया गया था उसे वसअत देने के लिए जो इसराइली फलस्तीनी इलाके थे उन पर इसराइली बस्तियां बसाने के लिए इसराइलियों ने नए जुल्म सितम का सिलसिला शुरू किया था। ये महज इस बात की अलामत नहीं है कि इसराइल का वहाँ वजूद रहना चाहिए या नहीं, बल्कि इसराइल की तौसी पसंदी के खिलाफ यौमुल अर्ज मनाया जाता है। और ये यौमुल अर्ज दुनिया भर में मनाया जाता है, लेकिन जिस तरह से ज़राए इब्लाग पर अमरीकियों ने कब्जा किया है, उससे ऐसा लगने लगा है कि शायद फलस्तीन के मसले को अवामी जहन से दूर करने की कोशिश की जा रही है। अच्छी बात है कि मंडेला ने कहा था कि जनूबी अफ्रीका की आज़ादी उस वक्त तक मुकम्मल नहीं होगी जब तक फलस्तीन भी आज़ाद ना हो जाए। आज भी दुनिया के बहुत बड़ी तादाद, वो तमाम ताकतें जो आलमी अमन की तलबगार हैं, जो साम्राज्य की साजिशों को समझते हैं, उनके जहनों में आज भी फलस्तीन की जद्दोजहद बाकी है। लेकिन मुझे अफसोस के साथ कहना पड़ता है कि आपने अपनी इब्तदाई रिपोर्ट में कहा कि फलस्तीन में, ईरान में, पाकिस्तान में और कुछ दूसरे मुल्कों में यौमुल अर्ज से यकजहती के मुजाहरे हुए या मुख्तलिफ किस्म के जलसे जुलूस मुनज़्ज़म किए गए, लेकिन खुद फलस्तीन के इतराफ में जो अरब हुक्मरान हैं वो बतदरीज इस बात की कोशिश में हैं कि मशरिक़ वुस्ता का मसला बहार अरब तक महदूद तो हो जाए लेकिन फलस्तीन लोगों के जहन से निकाल दिया जाए और वो पूरी तरह से अमेरिका और इसराइल की साजिश में उनके साझेदार हैं, उनके शरीक हैं। और ये ज़्यादा बड़ा चैलेंज है आज उन लोगों के लिए जो दुनिया में साम्राज्य दुश्मनी की कसम खाते हैं, जो दुनिया में साम्राज्य को शिकस्त देना चाहते हैं, जो चाहते हैं कि जहाँ जहाँ साम्राज्य का कब्जा है वहाँ के आवाम को आज़ादी मिले, उन्हें अपने वतन को अपने ढंग से चलाने का हक मिले। ये इसे यौमुल अर्ज़ महज फ़लस्तीनियों के लिए नहीं बल्कि तमाम साम्राज्य दुश्मन ताकतों के लिए बुनियादी अहमियत का हामिल यौम है।
बहुत बहुत शुक्रिया फैजी साहब। और नाज़रीन, टेलीफोन लाइन के ज़रिए हमारा राबिता बरकरार हुआ है पाकिस्तान के मुमताज़ दानिश्वर और सीनियर तजिया निगार डॉक्टर फारूक हसना साहब से। फारूक हसना साहब, अस्सलाम वालेकुम। जनाब, इस साल यौमुल अर्ज़ फ़लस्तीन जिन हालात में मनाया गया है उनके बारे में आपका तजिया क्या है?
देखिए, फलस्तीन का मसला हम सारे जानते हैं कि दुनिया का सबसे पुराना मसला बन चुका है, जो और जिसके वजह से बन चुकी है मशरक वस्ता में अरब मालिक के दरमियान इंतफाज़ा भी तो हुए लेकिन और भी हुआ, लेकिन सारे मसले के इन सारी बातों के बावजूद फलस्तीन का मसला इसके हल में हुआ। वहाँ पे एक यहूदी पार्टी है, यहूद पार्टी नेतन्याहू उसके सरकार है, वो जब से आए हैं उन्होंने बातें तो वो करते हैं बहुत सारी के हम टू नेशन जो फॉर्मूला है उसकी तरफ जाएंगे, यानी आजाद आजाद जो इसके साथ साथ हो, लेकिन उन्होंने उसके बरक्स किया सारा कुछ जो कि अमन की तरफ में दिया जाता है। मिसाल के तौर पर उन्होंने जो सेटलमेंट है सबसे बड़ा मसला है सेटलमेंट का, वो फलस्तीन के इलाकों में सेटलमेंट जो बाहर से भी आ रहे हैं जो इमिग्रेंट्स है जिनको ये इमिग्रेंट करते हैं जिनको ये बुलाते हैं वहां पर उनकी बस्तियां बसाते चले जा रहे हैं, बस्तियां बसा के फिर उनके इर्द गिर्द एक फर्जी कंटोनमेंट उनकी हिफाजत के लिए वो कायम करते हैं, उसके बाद उनको दूसरी जो सेटलमेंट्स है उनको हाईवे के जरिए जोड़ते हैं और फिर इन सारी सेटलमेंट्स का एक ताना माना बनाकर वो इंडिया की तरफ हाईवे चली जाती है। तो अगर आप दुनिया का नक्शा देखिए ऊपर से देखिए तो आपको नजर आएगा फलस्तीनी तो एक जजीरों में बच के रह गए, यानी तो एक गांव से दूसरे गांव में फलस्तीनी नहीं जा सकते बगैर इसराइल पूछे हुए, और ये जब इनकी सेटलमेंट है ये सारी आपको से मिली हुई है, और हम ये उन इलाकों की बात कर रहे हैं जो कि फलस्तीनी बननी है अगर बनी तो इस सूरत हाल में तो अमन का सवाल ही पैदा नहीं होता। अभी हाल ही में जो अरब वाले की मीटिंग हुई उसमें भी अब उन्होंने कहा कि हम इसमें जूएस से यानी यहूदी से तौर पर नहीं मानते हैं, इसराइल को इसराइल मानते हैं, जिस पे नतन्याहू ने कहा कि अब बातचीत आगे नहीं हो सकती जब तक हमें यहूदी रियासत ना मारा जाए, यूपी रियासत अगर ये मानेंगे तो फिर जो रेफ्यूजी इस वक्त की एक रेफ्यूजी 74 की रेफ्यूजी है वो वापस फलस्तीनी अपनी यानी जमीनों पे नहीं आ सकते जिनकी जमीनों पे यहूदियों ने कब्जा किया हुआ है, यानी सबसे सारे फलस्तीन पे किया हुआ है लेकिन खास तौर पर ये जो लोग हैं उनके भी रास्ता बिल्कुल बंद करने के लिए इस सारी सूरत हाल में जॉन कैरी हम जानते हैं कि बार बार वो चक्कर लगा चुके हैं, इजराइल भी जाते हैं, वेस्टाइन भी जाते हैं, दूसरे जो ममालिक हैं जॉर्डन वगैरह वहां भी जाते हैं, इसलिए फलस्तीनियों की थोड़ी सी जो पोजिशन है वो कमजोर भी हो जा हुई है सारे मामले में। एक तो ये है कि वो दो हिस्सों में वेस्ट बैंक में महमूद अब्बास की हुकूमत है, हमास की गजा में हुकूमत है, और फिर हाल ही में जब सदर मोदी का तख्ता उठा गया था अमरीका और इसमें प्लान बनाकर एक बकायदा मनसूबा बनाकर तो उसमें जो मिस्र का एक रास्ता था उनको फलस्तीनियों के लिए एक उनको रिलीफ मिली हुई थी वो भी उन्होंने समझा दिए, यानी कि फलस्तीनी अपना एक इतिहादी भी को खो दिए जब वो तख्ता उल्टा गया सदर मोदी का, तो इस सूरत हाल में तो लग रहा है कि ये स्टेलमेट की तरफ हम जा रहे हैं। अमरीका की पूरी कोशिश है कह चुके हैं वो ये समझते हैं अमरीका वाले कि अगर ये फलस्तीन का मसला हल नहीं हुआ चाहे वो इसराइल की मर्जी के मुताबिक क्यों ना हो तो उससे फिर इलाके में एक अमन नहीं आएगा, उसमें बेचैनी, मतलब सारे जो मुस्लिम दुनिया है उसमें एक बेचैनी रहेगी। अब जो इसी तंजीमें हैं साल पैदा हुए हैं या दूसरे हुए, वो फिर उसको जवाब बनाकर उसको उसे लेकर वो अपनी कार्रवाइयां करते हैं। लेकिन अमरीका का अगर हम देखें जैसा नियम अपने अंदर जिस तरह का सियासी निजाम है उसमें यूएस लॉबी बहुत ही मजबूत है, और उसमें जो ज़ायनिस्ट हम कहते हैं अरेंजमेंट वो है, और ये सारे जो भी नहीं है उसके ईसाई भी ऐसे हैं, एक्सट्रीमिस्ट ईसाई भी हैं, इधर तो सारे ईसाई भी होती हैं जो कि ज़ायनिस्ट ही जितना सही बात करते हैं कि जोर के ऊपर आप वहां पे कब्जा रखें, जोर के ऊपर आप उनकी जमीनों पर कब्जा करें, जोर के ऊपर आप वहां पे अपना कसर जमाए। क्योंकि मैं ये कहूंगा मुल्क है जो कॉलोनियल जिसको हम मुल्क कहते हैं, बाकी तमाम ममालिक ने तो वो खजाब करती अपने इलाके का इकतदी कंट्रोल है बहुत से मुल्कों में, लेकिन फिजिकली जो हम कहते हैं वो ये शायद दुनिया का ये मुल्क है जिसने कॉन्ट्रोमाइज किया हुआ है फलस्तीनियों के इलाकों इलाकों पर, और वो ईसाई के साथ वो कब्जिस वो कर रहा है, अकवा मुतहदा परवाह नहीं, उनके जो कोई परवाह नहीं, जो मर्जी हो जाए वो अपनी बात पे डटे हुए हैं और वो अपनी बात ही मनवाना चाहते हैं। दूसरा जो मसला है उनके नजदीक उसको ये नहीं रहता, लेकिन मैं यहाँ एक बात कहूंगा ये एक खतरनाक खेल भी खेल रहे हैं। नितिन जाहू जो बताई वजीर आजम है, खतरनाक खेल वो ये है कि अगर दो स्टेट वहां पे क्राइम नहीं होते तो फिर इनको वन स्टेट के तरफ चढ़ना पड़ेगा या बहुत बहुत हो जाएगा। वन स्टेट का ये मतलब है कि फिर इसराइल के ये सारे फलस्तीनी इलाके इसराइल का हिस्सा बन जाएंगे, और वहां पे फिर जब इंतखाबात होंगे तो वहाँ वो तो वन वोट वन पर्सन के ऊपर होंगे, तो फलस्तीनियों की तकलीफ है और उनकी आबादी बढ़ती चली जा रही है, इनकी आबादी कम हो रही है। तो फिर सवाल ये है कि पार्लियामेंट में अगर फलस्तीनी ज्यादा अंदर आ जाते हैं और वो अपना वजीर आजम बनाते हैं तो ये जो यहूदी स्टेट का तस्वर है वो ही खत्म हो जाएगा। यानी ये अपने हाथों से अपनी कब्र खुद खोद रहे हैं और अपने पाँव पे खुद कुल्हाड़ी मार रहे हैं। इसीलिए हम देखते हैं कि अमेरिका में जो तरह मुनासिब किस्म के ऐसे लोग हैं, समझदार लोग उनको कह लीजिए यूनिवर्सिटी के प्रोफेसर हैं सर्चर्स हैं, तो इनको मना कर रहे हैं कि आप ये ना कीजिए, आप एक जो स्टेट को खराब कर रहे हैं अपनी हरकतों की वजह से, क्योंकि आज का जो वक्त आने वाला है उसमें अगर आप यूं यही करते रहे तो आपके अपना यहूदी स्टेट खत्म हो जाएगी और फिर वो आप माइनॉरिटी हो जाएंगे फिर से वहां पे। इसलिए आप दो स्टेट का जो फार्मूला है वो मान लीजिए, इनकी जमीन इनको वापस कर दीजिए, और जो ये फार्मूला दे रहे हैं जो जो करेंटी है वो आप कर लीजिए और इस चीज को आगे बढ़ाइए। और लेकिन ताकि एक खास नुकता नजर है उनका एक खास शिद्दत पसंद की है तो बीएस में याहू मजबूत काबिल है तो वो उसके ऊपर ही चल रहे हैं, और सारी दुनिया को उन्होंने हौसले चढ़ाया हुआ है। छोटा सा मुल्क अगर उसको नक्शे में देखे तो वो टॉप बिल्कुल नुकता है, तो लोग किसी को कहते हैं जहां पर अंदर खाते हैं तो भी किसी को कहते ये करते हैं, वो नुकता था छोटा सा मुल्क है हमारे मुल्क है उनके ये तो बाहर से यूरोप से लोग आते वहां में पढ़ते हुए हैं, ना उनकी जबान से मिलती है, ना उनका कल्चर मिलता है, ना उनकी तारीफ मिलती है। ये तो एक आउटपोस्ट है अमेरिका जो मसालात है सियासी मसालात
जी, बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया फारूक हसना साहब, हम दोबारा आपकी तरफ आएंगे। जी शब्बीर रिजवी साहब, जनाब शब यौमुल अर्ज यानी 29 मार्च की रात हिजबुल्लाह के सरबराह सैयद हसन नसरुल्लाह ने अपने एक खिताब में मसले फलस्तीन को उम्मत इस्लामिया और इस्लामी दुनिया का अहम तरीन मसला करार दिया। वाकई क्या आज इस्लामी दुनिया के लिए فلسطین سے زیادہ اہم کوئی مسئلہ ہے؟
حضور، نہ صرف مسلمانوں کے لیے یہ اہم ترین مسئلہ ہے، مگر دنیا کے ہر وہ مستضعفین، وہ سوچ رکھنے والا، وہ فکر مند انسان اور وہ حکومتیں جو چاہتی ہیں کہ آزادی چاہیں، جو چاہتی ہیں کہ کلونیلزم سے جو ہے نکل کر اپنا خود آئین بنائیں اور اپنے ملک کو اپنی طرح سے مینج کریں، گورن کریں، یہ ان کا بھی ایشو ہے، چاہے وہ ساؤتھ امریکہ کی اسٹیٹس ہوں، یعنی کہ وینزویلا ہو، بولیویا ہو، برازیل ہو، دوسرے ممالک ہوں، حتیٰ کہ افریقہ کے، جیسے میں نے شروع میں کامنٹ کیا تھا کہ مینڈیلا جیسی ہستی بھی یہ مانتی ہے کہ یہ وہ ایک اہم ترین انسانی ایشو ہے جس پر جو ہے ہر ایک انسان کو رنج ہوتا ہے، دکھ ہوتا ہے، اور یہ چاہتا ہے کہ کسی طرح سے فلسطینیوں کو آزادی ملے. یقینی طور پر مسلمانوں کے لیے تو بہرحال یہ اہم ترین ایشو ہے، مگر اس کو اگر ایک اور نگاہ سے اگر دیکھا جائے تو آس پاس کے ممالک اور بادشاہی حکومتیں جو مڈل ایسٹ میں اس وقت ہیں، چاہے وہ سعودی کی ہو یا خلیجی ممالک ہوں، اور خصوصاً سعودی حکومت تو اس وقت یعنی کہ بالکل کلیئر عوام کو، مسلمانوں کو اور دوسرے دانشور لوگوں کو کلیئرلی دکھائی دے رہا ہے کہ سعودی اور اسرائیلی مل کر کام کر رہے ہیں، چاہے وہ اسرائیل کی سورٹ آف ملٹری ریلیشن شپ سعودی سے یعنی کہ اسٹرانگ ہوتی جائے، سورٹ آف سیریا کے ایشو پر، دوسرے یعنی کہ حتیٰ یہ کہ لبنان کے تعلق سے بھی جو ہے سعودی جو ہے اسرائیل کے ساتھ کام کر رہا ہے. تو مسلمانوں کو یہ دیکھنا ضرور پڑے گا کہ جہاں پر بھی دہشت گردی ہو رہی ہے، چاہے وہ عراق میں ہو، پاکستان میں ہو، سیریا میں ہو یا دوسرے ممالک میں، اس سعودی عربیہ ان کو سپورٹ کر رہا ہے، اور فلسطین کے ایشو کو مارجنلائز کرنے کے لیے سعودی حکمران اسرائیل کے ساتھ مل کے کام کر رہے ہیں. اور ہمارے عزیز دوست نے دلی سے بہت اچھی بات کہی کہ فلسطین کا ایشو سعودی حکومت اسرائیل کے ساتھ مل کر اور یورپین اور امریکہ کے ساتھ مل کر تاریخ سے فلسطین کا ایشو کو اریز کرنا چاہ رہی ہے، نیست و نابود کرنا چاہیے. مگر یقینی طور پر جب تک دنیا بھر کی مستضعفین پبلک، چاہے وہ لندن میں ڈیمونسٹریشنز ہوں یا دوسری شہروں میں یورپ میں، یقینی طور پر اس وقت بائیکاٹ موومنٹ، اسرائیل بائیکاٹ موومنٹ اچھی خاصی اسٹرانگ ہو رہی ہے یورپ اور امریکہ میں، حتیٰ یہ کہ یونیورسٹیز کی ریلیشن شپ جو ہے ختم کی جا رہی ہیں کافی یونیورسٹیز سے، تو موومنٹ اسٹرانگ ہو رہی ہے. جتنا بھی اسرائیل چاہے اپنی پبلک ریلیشن موومنٹ سے، پروپوگینڈا کے تھرو، یوزنگ بی بی سی، سی این این، فاکس نیوز، دوسری حتیٰ کہ جتنی بھی کوشش وہ کرتا ہے، اس کے باوجود بھی دنیا کے عام لوگ یہ جانتے ہیں کہ اسرائیل جو ہے فلسطینین پر ظلم کر رہا ہے، اور اسی بنا پر اسرائیل جو ہے ہمیشہ ڈرا ہوا ہے کہ پبلک دنیا بھر میں اسرائیل کے خلاف ہوتی جا رہی ہے. اس کے ساتھ ساتھ یہ جو نقطہ ہمیں غور کرنا پڑے گا کہ کیوں اسرائیل اس وقت اس طرح سے ایکٹ کر رہا ہے. پچھلے 3 سال سے یہ جو عرب اسپرنگ کے تعلق سے جو مسائل یعنی کہ برابر کے ملکوں میں پیدا ہو رہے ہیں، 3 سال سے اسرائیل کو کھلی عام آزادی ملی ہوئی ہے کہ وہ فلسطین پر جو ہے اور ظلم کرتا جا رہا ہے، اور اس وجہ سے سچویشن اگر آس پاس کے ممالک میں اچھی نہیں بنتی ہے تو اسرائیل کوشش حتماً کرتا رہے گا کہ وہ فلسطین کے ایشو کو جو ہے ایجنڈا پر نہ لائے، اور سلولی سلولی کوشش ہمیشہ اسرائیل کی یہ رہے گی کہ وہ فلسطینیوں کو دبا دے. مگر الحمدللہ دنیا بھر میں، جیسے میں نے کہا کہ عام پبلک یہ جانتی ہے اور چاہتی ہے کہ فلسطین کی آزادی ہو، اور یہ انشاءاللہ یعنی کہ کوئی پریڈکٹ تو کر نہیں سکتا، مگر یقینی طور پر جیسے ساؤتھ افریقہ آزاد ہوا یعنی کہ وائٹ رول سے، دوسرے ممالک آزاد ہوئے، اٹس اونلی ٹائم بیفور پیلسٹائن ول آلسو ہیو اٹس اون سورٹ آف اسٹیٹ ہوڈ.
بہت بہت شکریہ رضوی صاحب. جی فیضی صاحب, حزب اللہ کے سربراہ حسن نصر اللہ نے اپنے خطاب میں ایک بات اور بھی کہی ہے. انہوں نے کہا ہے کہ بعض حکومتیں اس کوشش میں ہیں کہ مسئلہ فلسطین کو فراموش کر دیا جائے. وہ کون سی حکومتیں ہیں اور مسئلہ فلسطین کو فراموش کر دیا جائے عالمی سطح پر, اس میں ان کا مفاد کیا ہے؟
دیکھیے, بنیادی طور پر شبیر رضوی صاحب نے اپنے پہلے بیان میں کہا تھا کہ اسرائیل اصل میں امریکہ کا پیدا کردہ ایک چوکی دار ہے, جسے مشرق وسطی میں اس لیے پیدا کیا گیا تھا کہ اس علاقے کے تمام قدرتی وسائل پر امریکہ کا قبضہ رہے. اس کے لیے امریکہ نے ہمیشہ اس علاقے میں ایسی حکمرانیوں کو برقرار رکھا جن کا مقامی عوام سے کوئی لینا دینا نہیں تھا. اور بتدریج خاص طور سے پچھلی دو دہائی کے دوران اس صورتحال کو بھی ممکن بنایا گیا. میں بنیادی طور پر اور اوسلو معاہدے کی مخالفت نہیں کر رہا ہوں, لیکن اس معاہدے کو استعمال کر کے تمام ان لوگوں کو, خاص طور سے مشرق وسطی کے عرب ملکوں کو نہتا کر دیا گیا کہ وہ اسرائیل کی امریکی حقیقت کو تسلیم کر لیں. اور جو ملک بہار عرب کے خلاف تھے, میں پہلے دور کے بہار عرب کا ذکر کر رہا ہوں, جن میں سعودی عرب سب سے نمایاں ہے, اس نے امریکہ کے اس کھیل کو پوری طرح سے ساتھ دیا ہے. یہ بالکل درست طور پر کہا جا سکتا ہے کہ آج مشرق وسطی میں اگر یہ کوشش کی جا رہی ہے دنیا بھر میں کہ اس فلسطین کے مسئلے کو عوامی ذہن سے فراموش کر دیا جائے, تو اس کا مین آرکیٹیکٹ, اس کا بنیادی محرک سعودی عرب ہے. اور سعودی عرب یہ چاہتا ہے کہ اسرائیل کا ڈنڈا دکھا کر باقی عرب ملکوں میں بھی کسی طرح کی تبدیلی نہ آنی دی جائے. حال ہی میں, مجھے پتہ نہیں آپ کے یہاں چھپا یا نہیں,
جی
ہمارے یہاں یہ خبر چھپی کہ $1 بلین سعودی حکمرانوں نے پاکستان کی حکومت کو بطور عطیہ دیا ہے. اور یہ عطیہ اس لیے دیا گیا ہے کہ پاکستان کے بھاڑے کے سپاہی بحرین میں عوامی جد و جہد کو کچلنے میں مدد کر رہے ہیں. تو سعودی عرب اس پورے علاقے میں بنیادی محرک ہے جو آج اسرائیل کا سب سے بڑا محافظ بن گیا ہے. اس لیے اگر حسن نصر اللہ یہ کہتے ہیں کہ بعض حکومتیں, تو میں سیدھا کہتا ہوں کہ سعودی حکومت اور خلیجی کونسل کے چھ ممالک بنیادی طور پر اسرائیل کے مددگار بن گئے ہیں, اور وہ نہیں چاہتے کہ عوام کے ذہنوں میں فلسطینی عوام جو عذاب جھیل رہے ہیں وہ باقی رہے. وہ فلسطینی عوام کو اب ہٹا دینا چاہتے ہیں, جو امریکہ کا منشا ہے. وہ یہ ثابت کرنا چاہتے ہیں کہ فلسطین کا مسئلہ ہی باقی نہیں رہا, اور اسرائیل نے 1948 کے بعد سے دگنی زمین پر قبضہ کر لیا ہے. اب وہی اسرائیل ہوگا. فلسطین اگر باقی بھی رہا تو شاید ویسٹرن کوسٹ پر نہیں, بلکہ غازہ کے چھوٹی سی پٹی میں برقرار رہ جائے گا. تو میں بنیادی طور پر عرب دنیا کی بادشاہتوں, امیروں اور شہنشاہوں کو اسرائیل کا مددگار اور امریکہ کا ایجنٹ مانتا ہوں, جو یہ چاہتے ہیں کہ عوام کے ذہنوں سے فلسطین کا مسئلہ ختم ہو جائے.
بہت بہت شکریہ. جی ڈاکٹر فاروق حسنا صاحب, آپ لائن پہ رہیں جناب. فاروق حسنا صاحب سے رابطہ منقطع ہو گیا. جی فاروق حسنا صاحب, جی شبیر رضوی صاحب, مسئلہ فلسطین کے حل کے لیے ان دنوں اگر دیکھا جائے تو امریکہ بہت زیادہ سرگرم ہے. امریکی وزیر خارجہ جان کیری آج بھی تل ابیب پہنچے اور وہاں انہوں نے اس تعلق سے کچھ گفتگو کی ہے. بتایا جاتا ہے کہ مسئلہ فلسطین کے حل کے لیے جان کیری نے کوئی فارمولا تیار کیا ہے. जिससे ये पता चलता है कि बहरहाल अमेरिका पूरी कोशिश में है कि किसी भी तरह से इस मसले को हल किया जाए। मेरा सवाल यह है कि क्या अमेरिका या अमेरिका के किसी ओहदेदार से ये तवक्को रखी जा सकती है कि वो मसले फलस्तीन का कोई मुनसिफाना फार्मूला पेश करेगा?
देखें, चाहे वो अमेरिकन प्रेसिडेंट हो या उनके फॉरेन सेक्रेटरी हो या कोई भी लीडरशिप में अमेरिका में ऑनेस्ट ब्रोकर का काम नहीं करता है। अगर अमेरिका चाहता तो पिछले 50 साल से या उससे कबल भी इसराइल का मसला ठीक से यानी के फॉर्मूला पेश कर उसको जो है यानी के हालात को बेहतर बना सकता, क्योंकि अमेरिका अगर देखा जाए यूनाइटेड नेशंस में पिछले 60 साल से जितने भी वोट्स लिए गए इसराइल के खिलाफ, न सिर्फ खिलाफ बस यानी के थोड़ी बहुत अगर गुंजाइश भी उन रेजोल्यूशन में थी कि इसराइल को क्रिटिसाइज किया जाए तो अमेरिका ने वीटो किया हर एक वो रेजोल्यूशन को। तो ये यानी कि जहन से निकाल देनी बात चाहिए कि अमेरिका किसी भी बिना पर किसी भी तरह से यानी कि फिलिस्तीन के अवाम की साथ देगा, वो हमेशा इसराइल की साथ देगा। उसके साथ साथ अगर हम देखें कि हमारे ब्रिटानिया के फॉर्मर प्राइम मिनिस्टर साहब मिस्टर ब्लेयर इस वक्त जो है यानी कि एम्बेसडर बने हुए हैं, वो एक शख्स है जो बदतरीन जायनिस्ट है, यानी कि जायनिज्म को 100% सपोर्ट करता है। और हम किस तरह से जान सकते हैं कि मिस्टर ब्लेयर हो या मिस्टर कैरी हो या वेस्टर्न यूरोप के वो सरबरा वो लीडर्स इसराइल को किसी भी बिना पर क्रिटिसाइज करेंगे, किसी भी तरीके से वो चाहेंगे इसराइल की बुलंदी हो और इसराइल जो चाहे खुले आम करता रहे वो करता रहे। तो कैरी साहब चाहे वो आज यानी के तल अवीव में हो या कल हो या नेक्स्ट वीक हो, उससे कोई फर्क नहीं पड़ने वाला। वो ये चाहते हैं कि इसराइल की जो पीआर मशीन काम करती है वो एक पीआर रिप्रेजेंटेटिव बने हुए हैं इसराइल के, और जो नेतन्याहू कहता है उसी की बात को कैरी और अमेरिकन एडमिनिस्ट्रेशन एको करती है। और जहां तक अमेरिका की पॉलिटिक्स का ताल्लुक है, दुनिया भर को ये इल्म है कि आईपैक जो एक ऑर्गेनाइजेशन अमेरिका में है, ज्यूइश लॉबी इजरायली लॉबी के लिए काम करती है, वो हर वो कांग्रेसमैन को हर वो सेनेटर को फंडिंग करती है। और जब ये रिप्रेजेंटेटिव्स सेनेट हाउस में या हाउस ऑफ रिप्रेजेंटेटिव्स में होते हैं तो वो उसी तरह से वोट करते हैं जिस तरह से इसराइल चाहता है। और अभी कुछ दिन पहले ही नेतन्याहू साहब जब अमेरिका गए हुए थे तो पब्लिक ने देखा कि हाउस ऑफ रिप्रेजेंटेटिव और कांग्रेस में उनको जितने स्टैंडिंग ओवेशंस मिले थे इवन ओबामा को नहीं मिलते हैं। तो इससे ये पता चलता है कि जो पॉलिटिकल लीडरशिप इसराइल में है, जो पॉलिटिकल लीडरशिप यूरोपियन यूनियन में है, जो पॉलिटिकल लीडरशिप ब्रिटेन में है, वो बिल्कुल जायनिज्म को सपोर्ट करती है और फिलिस्तीन के अवाम को, फिलिस्तीन की आवाज को, फिलिस्तीन के जो हुकूक हैं उनको पामाल करना चाहती है।
बहुत बहुत शुक्रिया डॉक्टर फारूक हसना साहब, से राबता हमारा बरकरार हो गया है। जी डॉक्टर साहब, अमरीकी वजीर खारजा जॉन कैरी मसले फलस्तीन के ताल्लुक से काफी सरगर्म नजर आते हैं। वो आज भी मकबूजा फलस्तीन पहुंचे और बताया जाता है कि उन्होंने कोई फार्मूला भी मसले फलस्तीन के हल के लिए पेश किया है। अमरीकी बजाहिर तो सहूनी कॉलोनियों की तामीर की मुखालफत करते हैं, लेकिन जॉन कैरी ने जो फार्मूला तैयार किया है उसमें 1967 की के मकबूजा इलाकों में जो कॉलोनियां तामीर की गई हैं उन्हें इसराइल की मिल्कियत करार दे दिया गया है। इसी के साथ जॉन कैरी ने अपने फार्मूले में मुहाजिर फलस्तीनियों की वतन वापसी के बजाय मेजबान मुल्कों में ही उनके मुस्तकिल तौर पर रह जाने की तजवीज पेश की है। क्या तजिया है आपका इस बारे में? चार मिनट का वक्त है हमारे पास।
जी دیکھیے کچھ سال پہلے ہم سب جانتے ہیں کہ امریکہ کے ایک اور صدر جو کارٹر جیمی کارٹر تھے انہوں نے ایک کتاب لکھی تھی اپارتھائیڈ کے نام سے
جی.
اور وہ اپارتھائیڈ کے نام سے جو کتاب لکھی تھی وہ فلسطین کے مسئلے پہ تھی جب ہم آپ کے الیکشن ہوئے یہ بھی اس میں انہوں نے مانیٹرنگ کی تھی ان کے ادارے نے یہ خود کہاں دیے تھے تو اس میں انہوں نے صاف طور پہ بہت واضح طور پر کتاب میں لکھا تھا کہ جی. اسرائیلی اس طرح سلوک کر رہے ہیں فلسطینیوں کے ساتھ جس طرح کے ساؤتھ افریقہ میں کالے جو باشندے تھے ان کے ساتھ کیا جاتا تھا اونچی اونچی دیواریں بنا کر ان کی مختلف کالونیز بنا کر جس میں سے وہ باہر نہیں نکل سکتے تھے یہ جو سفید
جی. جی فاروق حسنا صاحب سے لائن میں کچھ پرابلم ہے. جی فیضی صاحب 3 منٹ کا وقت ہے ہمارے پاس, کیری کے فارمولے کے بارے میں اگر آپ کچھ کہنا چاہیں.
جی
جان کیری کا جو فارمولا ہے جس میں انہوں نے یہ کہا ہے کہ 67 کے مقبوضہ علاقوں میں جی
کچھ عرصہ پہلے تک
جی
امریکی کہتے تھے کہ وہ دو جی جی کچھ عرصہ پہلے تک امریکی یہ کہتے تھے کہ وہ دو قوموں کی بنیاد پر مسئلہ فلسطین کو حل کرنے کی کوشش کریں گے.
جی
نیا کیری فارمولہ صرف ایک قوم کے وجود کو صحیح ثابت کرنے کی صاف صاف کوشش ہے. نہ صرف یہ کہ 1967 میں جن علاقوں پر فلسطینی علاقوں پر قبضہ کیا گیا تھا اور جہاں دنیا بھر سے یہودیوں کو لا کر آباد کیا گیا ہے انہیں اسرائیل کا حصہ مان لیا جائے گا, بلکہ شاید آخر میں وہ یہ کہیں گے کہ غازہ پٹی کو چھوڑ کر باقی تمام علاقے اسرائیل کا حصہ ہوں گے. اور میرے خیال سے دنیا کے کسی آزادی پسند کو جو سامراج دشمنی رکھتا ہے, جو سامراج کی سازشوں کو سمجھتا ہے, اسے کیری کے اس طرح کے فراڈ فارمولوں کے دھوکے میں نہیں آنا چاہیے. اور یہ مانگ کی جانی چاہیے کہ اگر دو قوموں کا فارمولہ بھی لاگو کرنا ہے تو یروشلم میں فلسطین کی راجدھانی کے ساتھ ان تمام علاقوں پر جن پر 1967 کے بعد سے اسرائیل نے قبضہ کیا ہے فلسطین کا حق ہونا چاہیے. لیکن یہ اسی وقت ممکن ہے جب کسی بھی فارمولے کو لاگو کرنے کے لیے صرف محمود عباس کی اتھارٹی نہیں بلکہ حماس کو بھی فریق مانا جائے.
بہت بہت شکریہ, بہت بہت شکریہ شمیم فیضی صاحب. اسی کے ساتھ ہم شبیر رضوی صاحب کے بھی شکر گزار ہیں اور ڈاکٹر فاروق حسنات کے بھی. امریکہ اگر ایسے فارمولے پیش کرتا ہے جو اسرائیل کے نفع میں اور فلسطینیوں کے نقصان میں ہے تو اس سے اس کے علاوہ کوئی اور امید رکھی بھی نہیں جا سکتی. لیکن اس درمیان مسلمان ملکوں اور خاص طور پر جو عرب حکومتیں ہیں ان کا کردار کافی قابل غور ہے. فلسطینی مسلمان بھی ہیں اور عرب بھی, خطے میں ایسی عرب حکومتیں بھی ہیں جو عربوں کے مفادات کے تحفظ کی بھی دعوے دار ہیں, عرب قوم پرستی کی بات بھی کرتی ہیں اور مسلم امہ کی قیادت کی دعوے دار بھی ہیں. ان کی طرف سے آج تک فلسطین کی آزادی اور فلسطینیوں کے مسائل کے بارے میں کوئی بات نہیں کی گئی, تو ظاہر ہے کہ یا تو یعنی ان کی نظر میں نہ فلسطینی عرب ہیں اور نہ ہی مسلمان ہیں. سعودی عرب, قطر, متحدہ عرب امارات, ترکی, اردن اور خاص طور پر سعودی عرب کا کردار, جس طرح دنیا بھر سے اس نے دہشت گردوں کو جمع کر کے شام پہنچایا ہے اور رپورٹیں بتاتی ہیں کہ اس وقت بھی 1,00,000 سے زائد انتہا پسند دہشت گرد شام میں موجود ہیں, آج تک ان حکومتوں نے فلسطین کی آزادی کے لیے, فلسطینیوں کی مدد کے لیے مقبوضہ علاقوں میں کوئی فوجی بھیجا ہے؟ پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir. اسی کے ساتھ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.